السلام علیکم، یہ پارٹ 31 ہے ناول کال بیل حصہ دوم۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کمل خلیل، پیشکش کتبہ آڈیو لائبریری، مصنف سیما غزل۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212131225۔ تو آئیے سنتے ہیں پارٹ 31۔ دیکھ رہا تھا کہ یہ جو دکھائی دے رہا ہے، جو سنائی دے رہا ہے، وہ حقیقت ہے کہ خواب؟ وہ اتنا کہہ کر عصمت آپا کے قدموں میں بیٹھ گیا۔ اب اس نے ان کے قدموں کے قریب زمین کو ہاتھ لگا کر یوں مانگ میں پھیرا جسے ہندو عورتیں اپنے شوہر کے قدموں کی مٹی مانگ میں بھرتی ہیں۔ اس کی اس حرکت پر میری ہنسی چھوٹ گئی، مگر عصمت آپا بھنا کر کھڑی ہو گئی۔ تم اس قابل ہو تو نہیں، ترس کھانا چاہیے، ثواب ملتا ہے، اس لیے کہہ رہی تھی۔ اماں بھی اب اس کی حرکت کو سمجھ چکی تھی اور اب منہ دبائے ہنس رہی تھی۔ آپ نے ترس نہیں کھایا ہے عصمت آپا، نہ آپ کو ثواب ملے گا۔ میں نے چلہ کاٹا تھا جو پورا ہو گیا، ڈیڑھ دن کا چلہ تھا۔ تم ضرور بڑے ہو کر شالی بابا بنو گے، وہ چیخی اور کمرے سے باہر چلی گئی۔ چچی اماں، میں آپ کا احسان زندگی بھر نہیں بھولوں گا، طیب ان کی ناراضگی سے بے پرواہ کہہ رہا تھا۔ اماں پھر اداس ہو گئی۔ طیب، تم تو ہم سب کو پسند ہو، مگر تمہاری اماں کا کیا کریں، وہ ناکو چنے چبوا دیں گی اس معصوم فرحت کو۔ ارے، فرحت کو ان کی ہتھے کون چڑھنے دے گا؟ پھر وہ میری طرف پلٹا۔ ضیا، اب تم سب بے فکر ہو جاؤ، میں منی دادا اور منی دادی کی حفاظت کر لوں گا، اس نے سینہ چوڑا کرتے ہوئے کہا۔ اے ہاں، تمہارے جانے کی کوئی تک بھی نہ ہوگی۔ اچھا، اب یہ تو بتاؤ کہ اماں بابا کو جواب کیا دو گے؟ اماں کو تشویش ہو رہی تھی۔ بڑوں کو جواب دینا میری سرشست میں نہیں ہے چچی اماں، مجھے بلا وجہ عصمت آپا نے بدنام کر رکھا ہے، میں بہت نیک اور فرما بردار بچہ ہوں، اب زیادہ پھیلو نہیں۔ میں نے اس کی کمر پر تھپ لگایا۔ اس میں بھابی جی کا بھی بڑا کمال ہے، چلہ انہوں نے ہی بتایا تھا، کہاں ہیں وہ؟ وہ یہ کہتا ہوا باہر نکل گیا اور میں نے حیران ہو کر سوچا، انیتا دوہرا کردار ادا کر رہی ہے، ایک طرف مجھے کہہ رہی ہے کہ دوسری شادی کر لو اور دوسری طرف اسے چلہ کھینچنے پر لگا دیا۔ غصہ تو آیا، مگر کیا کرتا، ہونا تو وہی تھا جو طے ہو چکا تھا۔ میں اماں سے صبح تیاری کا کہہ کر اپنے کمرے میں آ گیا۔ انیتا اکیلی تھی، طیب شاید ادھر نہیں آیا تھا، مجھے دیکھ کر وہ سوتی بن گئی۔ صاف لگ رہا تھا کہ جاگ رہی ہے، مگر میرے اندر جو طوفان اٹھ رہے تھے، مجھے انہیں ٹھنڈا کرنا تھا، سو میں چپ چاپ لیٹ گیا۔ سویرے ہم نے منی دادا اور منی دادی کو اپنا پروگرام بتایا۔ اماں نے عصمت آپا سے رکنے کو کہا تھا تاکہ کھانے والے کا پرابلم نہ ہو، مگر منی دادی نے کہہ دیا، کیوں بچی کا دل کھٹا کرتی ہو، ابھی تو میرے ہاتھ پیر میں دم ہے۔ اور حیرت کی بات یہ کہ جب اماں نے انہیں طیب اور فرحت کے بارے میں بتایا تو وہ جھٹ تیار ہو گئی کہ فوراً چلی جاؤ۔ وہ خود بھی طیب کی اماں سے جلتی تھی، ان کو وہ پسند نہ تھی۔ منی دادا نے بھی گہری نگاہوں سے میری طرف دیکھ کر یوں سر ہلا دیا جیسے میں نے عقل مندی کا فیصلہ کیا ہو۔ منی دادا، اب ٹھیک ہے نا؟ اگر محسوس کرتے ہیں کہ بالکل ٹھیک ہیں تو ہم جائیں گے، ورنہ ایسی جلدی نہیں ہے، میں نے ان کا ہاتھ تھام کر کہا۔ کیا تمہاری دلہن بھی جا رہی ہے؟ انہوں نے سوال کیا۔ جی دادا، پھر ٹھیک ہے، انہوں نے مطمئن ہو کر کہا، اور میں نے ان کی آنکھوں میں عجیب سی چمک اور خوشی محسوس کی جسے میں کوئی عنوان دے سکا نہ معنی۔ عصمت آپا اور نیتا نے ساری تیاری منٹوں میں کر لی تھی، ہم 10:15 والی گاڑی سے روانہ ہو گئے۔ ہم رات گئے میرٹھ پہنچ گئے۔ مجھے جہاں اس کی خوشی تھی کہ بیجان ہم لوگوں کو خط کے جواب میں اتنی جلدی سامنے دیکھ کر بہت خوش ہوں گی۔ وہاں اس بات پر دکھ ہو رہا تھا کہ جب بات کیے بغیر انیتا کا تعارف ہوگا تو اس پر کیا گزرے گی، فرحت کا کیا حال ہوگا، خالہ بی پر کیا اثر ہوگا۔ مگر یہ وہ غم اور خوشیاں تھیں جن کا ادراک پہلے ہی ہو جاتا ہے، اور اسی وجہ سے وہ بات تدریج اپنی اہمیت کم کر دیتی ہیں۔ سب کے چہرے پر میرٹ میں اترتے ہی سوچ کی پرچھائیاں سی لہرا رہی تھیں، مگر میں نے دیکھا کہ انیتا ہم سب سے زیادہ گھبرا رہی ہے۔ شاید وہ اپنے طور پر اس ساری سچویشن کی ذمہ دار خود کو محسوس کر رہی تھی۔ میں نے تانگا لے لیا، ہم گھر کے دروازے پر پہنچے تو تاریکی اور سناٹے کا راج تھا، اور ان دروازوں کے باہر بھی اتنی ہی وحشت نظر آ رہی تھی جتنی شاید اندر ہوگی۔ میں نے بڑی ہمت کر کے ہاتھ بڑھایا اور دروازے کا کنڈا بجا دیا، ہلکے سے کھٹکا کیا تھا مگر پوری گلی میں آواز گونج گئی۔ وی جان کا دروازہ کھلنے سے پہلے ہی سامنے والے دروازہ کھلا اور ایک 20-22 برس کا گہرے سانورے رنگ کا لمبا چوڑا لڑکا اپنے گھر سے باہر نکل آیا۔ اس کے ہونٹ پان سے سرخ ہو رہے تھے، بالوں میں تیل چپڑا ہوا تھا، ہلکے گلابی رنگ کا ساٹن کا سوٹ پہنا ہوا تھا۔ مجھے بی جان کا خط یاد آ گیا اور کان کی لوئیں سلگ اٹھی۔ وہ آواز پر کان لگائے بیٹھا تھا، شاید مجھ پر نگاہ پڑتے ہی وہ ایسے شرمایا جیسے میں بد کھوئے ہی کو وہاں کھڑا ہوں۔ پھر وہ جلدی سے گھر میں چلا گیا۔ اس کے اندر جانے کے بعد مجھے خیال آیا کہ بی جان کا دروازہ کیوں نہیں کھلا۔ میں نے ایک بار پھر کھٹکا دیا، اس بار بی جان کی آواز آئی، کون ہے، ذرا پیچھے ہٹ کے روشنی میں کھڑے ہو، دکھائی تو دو کون ہو۔ تب مجھے احساس ہوا کہ ایک چھوٹا مدکوک سا بلب دروازے کی پیشانی پر لگا ہے۔ اما وغیرہ دیوار کے سائے میں کھڑی تھے اور میں دروازے کی چوکھٹ سے لگا کھڑا تھا۔ بی جان، میں ضیا ہوں، دروازہ کھولیے۔ میرا جملہ پورا بھی نہ ہوا تھا کہ دروازہ کھل گیا اور بی جان ایک قدم آگے آ کر مجھ سے لپٹ گئی۔ بعد میں ان کی نگاہ باقی سب پر پڑی، وہ جو مجھ سے لپٹ کر رونے لگی تھی سب کو دیکھ کر رونا پھول گئی۔ ارے سیدہ، میری بچی، وہ اما سے لپٹ پڑی۔ میں نے پلٹ کر دیکھا، سامنے والے دروازے میں جھرری بنی ہوئی تھی۔ میرا خون کھول اٹھا، بی جان اندر تو چلیے۔ میں ان لوگوں کو لے کر اندر چلا آیا۔ میری نگاہوں میں تشنگی جڑنے لگی، صحن خالی تھا، گہرا سناٹا تھا جسے اندر کوئی بھی نہ ہو۔ لو، میں تو بالکل باولی ہو گئی۔ خوشی بھی تو خوف کی طرح ہوتی ہے، بوکھلا دیتی ہے، بی جان نے کہا اور اسمت آپا کو لپٹائے ہوئے اندر آ گئی۔ اب تک انہوں نے انیتا پر دھیان نہیں دیا تھا، پھر شہر میں روشنی بھی کم تھی۔ وہ ہمیں لے کر اندر داخل ہوئی۔ چھت پر جانے والی سیڑھیوں پر فرحت بیٹھی تھی، گمسم سی، اکیلی، کسی سائی کی طرح سیاہ بلور سیاہ ہول لگ رہی تھی۔ اے فرحت، دیکھو تو کون آیا ہے، بی جان کی آواز خوشی سے کانپ رہی تھی۔ بہت ہی ساکت رہ گئے، سب کو شاید ایک ساتھ یہ خیال آیا تھا کہ بی جان کی خوشی کا سبب کیا ہے اور فرحت سے انیتا کس حیثیت سے ملے گی، اور ملے گی تو کیا ہوگا۔ کون ہے بی جان، نارمل سی آواز آئی۔ اے ضیا ہے، بی جان کی خوشی کا سبب اب بہت واضح تھا، انہوں نے صرف میرا ذکر کیا تھا۔ ضیا، فرحت کی آواز میں لرزش تھی، پھر قدموں کی لڑکھڑاہٹ میں میرا دل الجھ الجھ گیا۔ مگر نیچے اترتے ہی، ہمارے سامنے آتے ہی وہ ساکت ہو گئی۔ اس کی نگاہ ہم سب پر سے ہوتی ہوئی انیتا پر جم گئی۔ تم، اس لفظ میں حیرت کے ساتھ ساتھ جان پہچان بھی تھی۔ انیتا فوراً میری آڑ میں ہو گئی۔ تم کہاں چلی گئی تھی، فرحت نے میرے پیچھے جھانک کر انیتا سے کہا۔ اے، یہ کون ہے، اب بی جان کی نگاہ اس پر پڑی تھی۔ میں فرحت کی بات سن کر اور اس کے چہرے کے تاثرات دیکھ کر حیران تھا، لگتا تھا فرحت انیتا کو جانتی ہے۔ بی جان، اندر تو چلیں، خالہ بی کیسی ہیں، असमत आपा इनका बाजू पकड़कर अंदर कमरे की तरफ चल दी। ये बैग अंदर उठा लाओ और उसमें भीग जाएंगे सब। मुन्नो ओस गिरती है रात भर और ये फरहत तो शायद चमड़े की बनी है, सारी रात सीने पर बैठी रहे तब भी नहीं भीगती। हम सब अंदर आ गए। खाला भी वैसे ज्यादा आंखें लिए बिस्तर पर चित पड़ी थी, हमें देखते ही उठ बैठी। जिया, अरे कैसा बेमुर्रवत है तू, इतने दिन में आया, कहकर गया था 11 दिन में आऊंगा। दोनों का हिसाब सालों में खींच ले गया, जैसे गलीर खींचता था बचपन में। खाला भी ये कहकर ठट्टा मारकर हंसी और कितनी ही देर हंसती चली गई। इनकी हंसी ऐसी थी जैसे सहरा में हवा के झक्कर चल गए हों और रेत आंखों कानों में घुसी जा रही हो। सब साख रह गए। 3 दिन हो गए, यही कैफियत है, बी जान की धीमे सी आवाज आई। ए बात सुन सईदा, खाला बी ने तेज सरगोशी की, अम्मा को करीब आने का इशारा किया। अम्मा भीगी आंखें लिए आगे बढ़कर इनसे लिपट गईं। खाला बी, अरे इतनी बेबसी में क्यों जिंदा हो, कलेजा छलनी करने के सिवा तुमने किया क्या है अब तक। अम्मा ये कहकर बलक उठी। खाला बी पर असर भी ना हुआ, वो बोली, रात को तुम्हारी खालो इस दीवार पर आके बैठ जाते हैं, बताओ तो इतने बुढ़ापे में ऐसी छिछोरी हरकतें करते हैं, मुझे तो शर्म आती है सच्ची। और फरहत से तो मैंने लाख मरतबा कहा, भाग जा घर से, ये दीवारें तू चाट लेगी, हमारे जमाने में तो और ऊंची थी, बहुत ऊंची, आसमान के अंदर घुसी हुई, मगर अब तो बहाना है ना कि इतनी नीची छतें हैं और इतनी नीची दीवारें। चलो भाई, अल्लाह अल्लाह खैर सल्ला, 2 दिन बातें बनेंगी, तीसरे दिन किसी और की लोंडिया भाग जाएगी तो सब इसकी तरफ को रुख कर लेंगे, ये भी किस्सा निमट जाएगा। मगर ये तो बिल्कुल बावली है, यही मर जाएगी, मैं तो साफ कह रही हूँ इसी सहन में दफना दूंगी, कौन अति दूर कब्रिस्तान को जाए। भाई यही रोटी पक्का के यही दिया जलाया करेंगे और रोटी खा के सो जाएंगे, इसे समझाओ, वक्त गुजर गया तो दीवारों से बुलाने वाले भी ना रहेंगे। मैं तो चली जाऊंगी, मैं ना रुकने की, खाला भी बोले ही जा रही थी और अम्मा बीजान असमत आपा हत्या के अनिता भी रोए जा रही थी। मेरा दिल रो रहा था, मैंने आगे बढ़कर इन्हें बाहों में खींच लिया। फरहत अब भी अनिता को देख रही थी, इसके चेहरे से लग रहा था जैसे वो कुछ कहना चाह रही है। इसका ध्यान खाला बी की तरफ बिल्कुल नहीं था और बाकी सबका ध्यान इसकी तरफ नहीं था। बी जान आप तैयार हो जाएं, अब आप यहाँ कतई नहीं रहेंगी, मैंने बी जान के लरसते वजूद को भी समेट लिया। हाँ बी जान, अब ना खाला बी का कोई बहाना चलेगा न किसी और का, बस ये आखिरी बार कह रही हूँ, क्यों मुझे गुनहगार करती हो, कब्र में अजाब उठाओगी। मैं रो रही थी, ना बीबी ऐसे ना कहो, अब और जगह ना है दिल में, सारा तो छद्दा पड़ा है। बी जान ने अम्मा को सीने से लगा लिया। पता नहीं कितनी देर में ये तूफान थमा, बी जान को ही ख्याल आया, उन्होंने खाला बी को कोई दवा दी जिसने इन्हें जल्द ही गाफिल कर दिया। हकीम साहब ने कहा था, जब आप ऐसे बाहर हों या खुला देना, सोती रहती हैं तो सुकून रहता है। बी जान बोली, इतनी देर में इन्हें कुछ ख्याल आया, वो पलटी, ये किसकी बच्ची है, अतिया की लग रही है। नहीं बी जान, अनीता है, अतिया तो लंदन से लौटी ही नहीं, अम्मा ने गोलमोल सा जवाब दिया। अरे हाँ, मैंने तो सुना था आई हुई है, कोई कह रहा था कि बम्बई में मिली थी, कहीं कह रही थी कि दिल्ली और मेरठ भी जाऊंगी, पता नहीं कौन कह रहा था, अब दिमाग ही नहीं चलता, बी जान ने माथे को रगड़ते हुए कहा। मैं इंतजार में था, धमाका होने वाला था, कब, ये इंतजार था, यही ख्वाब सबके चेहरे पर था। तैयब को आया नहीं था ورنہ شاید اس کے تاثرات سب سے مختلف ہوتے۔ فرحت اب بھی انیتا کو تک رہی تھی۔ اچھا ہاں، تو کون ہے یہ، کیا نام ہے بتایا؟ بیجان کو پھر یاد آیا، تم اس دن آئی تو تھی، کہاں چلی گئی تھی پھر؟ یہ فرحت تھی، گمسم سی سپاٹ لہجے میں پوچھ رہی تھی۔ انیتا گھبرا گھبرا کر ہم سب کو دیکھ رہی تھی۔ اے تم جانتی ہو اسے؟ میں تو نہ پہچانی، بیجان پھر بول اٹھی۔ ہاں بیجان، اس دن جب میں بیمار ہو گئی تھی نا، جب ضیا آئے ہوئے تھے۔ وہ اب فرحت نے براہ راست مجھ سے کہا، آپ تھے نا اس روز چاندنی میں چھت پر؟ پھر وہ گھبرا کر چپ ہو گئی۔ شاید اسے احساس ہو گیا تھا کہ وہ بہت غلط بات کرنے والی تھی، مگر میری حالت اس سے بھی زیادہ خراب ہو گئی۔ مجھے وہ دن نہیں بلکہ وہ رات یاد آ گئی جب میں نے فرحت کو چھت پر بلایا تھا کہ میں اس سے اظہار کا فیصلہ کر چکا تھا، تبھی وہ آئی تھی۔ مگر وہ فرحت کب تھی؟ فرحت کے روپ میں زیوسا تھی، جس نے خود کو میرے سپرد کر کے جہاں مجھے نئے سرور سے آشنا کیا تھا، وہاں میرے زمین میں گناہ کا بیج بھی بو دیا تھا، احساس جرم کو پیدا کر دیا تھا۔ مگر وہ تو زیوسا تھی، اس نے اعتراف بھی کر لیا تھا، اور یہ تو انیتا ہے۔ میں نے چونک کر انیتا کی طرف دیکھا، وہ زمین میں نگاہیں گاڑی کھڑی تھی اور فرحت کے چہرے پر پہچان لیے جانے کا یقین ہی یقین تھا۔ اے یہ کہاں، وہ کوئی اور ہوگی، یہ تو بمبئی سے آئی ہے، اما نے جلدی سے کہا۔ انیتا نے جھرجھری سی لی اور مسکرانے لگی، اب وہ نارمل تھی، فرحت کی آنکھوں میں آنکھیں ڈال کر مسکرا رہی تھی، اس کے یقین کو متزلزل کر رہی تھی، اور میں بھنور میں تھا۔ بہت سی باتیں مجھے یاد آ رہی تھی، اس روز اس انجان جسم کی خوشبو، وہ خود سپردگی، وہ نشہ، اور پھر انیتا سے ملاپ کی پہلی رات، اس کے جسم کی خوشبو تو اب تک میرے دماغ میں بسی ہوئی تھی۔ آج میں نے سوچا تو دونوں ایک ہی لگیں، مگر یہ کیسے ہو سکتا ہے؟ مجھے چکر آ گیا، میں لڑکھڑایا تو انیتا نے جلدی سے مجھے سہارا دیا اور سرگوشی کی، مجھے لگتا ہے فرحت پر بھی دورے پڑنے لگے ہیں، اللہ نہ کرے ایسا ہو گیا تو ضیا، میں تو کھڑے کھڑے مر جاؤں گی، اسے حکیم کو تو دکھاؤ۔ اما نے سرگوشی سن لی تھی۔ نہیں اما، وہ ٹھیک ہے، میں نے یقین سے بھرپور لہجے میں کہا تو انیتا کانپ اٹھی۔ اے عصمت، بٹھاؤ تو اسے، جب سے کھڑی ہے، اور فرحت جاؤ تم کھانے کا کچھ کرو، سب تھکے ہارے آئے ہیں۔ فرحت تیزی سے باہر چلی گئی، انیتا خود ہی پلنگ پر ڈھیر سے گئی۔ میں سیدھا باہر نکل گیا، فرحت کچن میں تھی۔ میں نے اس کی آنکھوں میں آنکھیں ڈال کر پوچھا، فرحت تم جو کہہ رہی ہو وہ سچ ہے کیا؟ میں جھوٹ کیوں بولوں گی، اس نے نگاہیں چراتے ہوئے کہا۔ میری طرف دیکھو، میں نے سارے تکلفات چھوڑ کر اس کا چہرہ اوپر اٹھایا۔ چھوڑے تو یہ کیا، وہ گھبرا گئی۔ میری بات کا جواب دو، میں نے سخت لہجے میں کہا تو فرحت نے چونک کر مجھے دیکھا۔ ہوا کیا ہے آپ کو، وہ حیران ہو کر بولی، اگر سچ بھی ہے تو اس میں آپ دھوکا ہوا ہے، مجھے برباد ہو گیا ہوں، میں پھٹ پڑا۔ کیا کہہ رہے ہیں آپ، میں بتاتی ہوں ضیا۔ اچانک مجھے اپنی پشت پر سے آواز آئی، یہ انیتا تھی جو سپاٹ چہرہ لیے میرے پیچھے کھڑی تھی۔ تم؟ ہاں ضیا، میں زیوسا ہوں۔ یہ کتنا بڑا دھماکہ تھا، شاید اب جان ہی نہ سکیں، میرے وجود کے پرخچے اڑ گئے تھے۔ وہ میری بیوی تھی، میرے گھر کی، میرے خاندان کی تباہی کی ذمہ دار، بابا کی قاتل رابرٹ جینو سورن سنگھ، پپاس کو جس نے شدید اذیت میں مبتلا کر رکھا تھا، وہ جس نے بڑی بوا تحسین خالہ اور تایا کی جان لی، فرحت کی ماں کی قاتل آج میری بیوی تھی، جس کے ساتھ میں نے اپنے ڈھیر سے دن گزار دیے، اور مجھے پتا ہی نہیں چلا، وہ انیتا کے روپ میں مجھے دھوکا دے گئی۔ میں نے جھپٹ کر اسے بالوں سے پکڑ لیا۔ फरहत के मुंह से चीख निकल गई, मगर इसने अपना मुंह भींच लिया। चुप रहो फरहत, तुम्हें नहीं पता ये कौन है, चुप रहो। फिर मैं इसकी तरफ पलटा, तुमने अनीता के साथ क्या किया, जल्दी बोलो। वो एक्सीडेंट में मर गई थी जिया, मैंने कुछ नहीं किया, सिर्फ इसका रोब इख्तियार कर लिया कि तुम तक पहुंचने का एक ही जरिया था। वो मिनमिनाई, और अक्का आ गया, वो मोरीला मंदिर का पुजारी था, सदियों से कैद। जीनू ठीक हो गया और बाकी सब। मैं सवाल पर सवाल कर रहा था और फरहत आंखें फाड़े मुझे तक रही थी। और बोलो, मैंने इसके बाल खींचकर एक और झटका दिया। सब ठीक हो गए हैं, वतसला को मार दिया मैंने कि वो नया अजाब नाजिल करने वाली थी तुम लोगों पर। शाली नेपाल की पहाड़ियों से अब कभी वापस नहीं आएगा, इसने मुन्ने दादा को गिरफ्त में ले लिया था, मैंने बड़ी मुश्किल से इन्हें बचाया है। जिया यकीन करो, मैं तुम्हारी दुश्मन नहीं हूँ, तुम फरहत से शादी कर लो, मैं कुछ नहीं करूँगी, मैं तो खिदमत करूँगी। मैं फरहत को भी चाहती हूँ, बहुत प्यार करती हूँ, कि इसने भी तुम्हारे साथ मिलकर बचपन में मेरी हिफाजत की थी, मैं सिर्फ तुम्हारे करीब रहना चाहती हूँ। तुमने मुझे धोखा दिया, मेरे पूरे खानदान को तबाह कर दिया, मेरे बाप को मार दिया, मैंने दांत किचकिचा कर कहा। वो सब झूठ है जो तुम्हें शाली बाबा ने बताया, वो भी झूठ है जो वतसला ने बताया। यही दोनों थे जो एलन का नाम लेकर और मुझसे मंसूब करके झूठ बोलते रहे। मैंने अता को नहीं मारा था, वो खुदकुशी करके मर गया, इसका जमीर जिंदा था, इसकी मौत के बाद में गुस्से में आई थी। मैंने रॉबर्ट वगैरह को इसीलिए सजा दी थी कि वो सब मुर्दा जमीर थे, उन्होंने एलन जैसी मासूम लड़की को तबाह करके अजियतें देकर मार दिया था, वो सब सजा के मुस्तहिक थे। जिया यकीन करो, अता मेरे लिए दोस्त था, इसलिए कि इसने वो जंजीरें इन लोगों से इसलिए ही ली थी कि वो इन्हें एलन की कब्र तक पहुंचाना चाहता था। वो सब झूठे हैं, खुदा के वास्ते मेरे बात पर यकीन करो। पता नहीं इस वक्त क्यों मुझे ये एहसास हुआ कि वो सच बोल रही है। तुम यकीन नहीं करते तो मैं खुद तुम्हें दिखा दूंगी, मैं साबित करूंगी कि मैं सच्ची हूँ। मुझे इसे अपने पास रहने दो, फरहत तुम्हारी है, इसे अपना लो। और अब तैयब को क्या जवाब दूंगा? मेरे दिल के अंदर कहीं वो जिया बैठा था जो फरहत को आज भी अपनी मलकियत बनाना चाहता था। वो चिल्लाए जाएगा बम्बई, चला जाएगा बम्बई, इसे मोनिका मिल जाएगी, वो फरहत से प्यार नहीं करता, जज्बाती है, इसका जहन पलट जाएगा। जिया इसकी फिक्र ना करो, मैं अजाला करने आई हूँ, अजाला कर दूंगी जिया, मगर प्लीज मुझे खुद से जुदा मत करो। मैंने इसे छोड़ दिया, फरहत को सख्ती से मना कर दिया कि वो किसी को कुछ ना कहे। अनिता मेरी शुक्रगुजार थी कि मैंने किसी को कुछ ना बताया, और मुझे इस वक्त हैरत हुई जब खाला भी देखते ही देखते अच्छी हो गई। मुबशिर के वालिद ने आकर बताया कि हवेली पर रंग करा दिया गया है। मैंने पूछा कि किसने कहा था, तो उन्होंने बताया कि अता ख्वाब में आकर कह गए थे कि घर वाले आ रहे हैं, हवेली को ठीक ठाक करा दो। इस रात अम्मा ने भी अब्बा को ख्वाब में देखा और सुबह बताया कि वो कह रहे हैं हवेली तैयार है, लौट आओ। मैं इसी वक्त हवेली गया, इसे देखकर हैरान रह गया। खाली हवेली में भी बड़ी रौनक थी, साफ सुथरी हवेली देखकर बिल्कुल नहीं लग रहा था कि इतने अरसे से खाली और वैरान थी। अम्मा तो बहुत खुश थी जब मैंने इन्हें वहाँ लेकर चलने का कसरत किया, सबसे ज्यादा खुश भी जान थी। अभी तक अम्मा और उस्मत आपा ने इन्हें ये नहीं बताया था कि अनिता मेरी बीवी है, वो जब पूछने की कोशिश करती दूसरा टाल जाता और कोई बात निकाल लेता। मैं अम्मा को हवेली लेकर गया तो अम्मा ने कहा, क्या करो जिया, मैं तो हिम्मत ही नहीं हो रही बी जान को कुछ बताने की, वो यही समझ रही है कि हम रिश्ते की बात ही करने आए हैं। मेरी समझ में नहीं आ रहा कि क्या करूं। मैं आज खुद बात करूंगा अम्मा, आप अभी इन्हें कुछ ना बताएं। बस पूछे तो कह दे मेरी बेटी है और कुछ ना कहें। मैं दरअसल पहले फरहत से साफ बात करना चाहता था, वो तभी से गुमसुम थी कि बहरहाल इसे हकीकत का अंदाजा हो चुका था, फिर वो अभी पूरी तरह बात समझी भी नहीं थी। मैं नहीं जानता था कि वो क्या सोच रही है। इसी रात बल्कि शाम को मैंने फरहत को इसके कमरे में इस वक्त रोक लिया जब वो नमाज पढ़ने के बाद बाहर आ रही थी। मुझे तुमसे बात करनी है फरहत। क्या बात करेंगे, वो बुझे बुझे अंदाज में बोली। बहुत सी बातें करनी है, बहुत जरूरी है। वो बहुत दुखी थी। बहुत जरूरी है फरहत, कुछ देर बैठ जाओ। इसने मेरी तरफ देखा, फिर पलंग पर सर झुकाकर बैठ गई। मैंने इसके सामने ही कुर्सी पर बैठ गया। जानती हो अनीता कौन है? मेरा ख्याल है कि अब ये बताने की जरूरत नहीं है। ये बताना बहुत जरूरी है फरहत, वो मेरी बीवी है। इतना कहकर मैंने इसके चेहरे पर रद्द अमल देखना चाहा, मगर वहाँ कुछ भी नहीं था। वो वैसे ही सर झुकाए बैठी थी, लेकिन ये शादी मैंने हालात की संगीनी से बचने के लिए की थी। आज ये बात खुली है कि वो ज्यूसा है जिसने अनीता के मरने के बाद इसका रूप इख्तियार कर लिया। गोया मेरे साथ सिर्फ एक रूह है, वही रूह जिसकी वजह से मेरा खानदान तबाह हुआ। बहुत सी बातें तुम ज्यूसा से सुन चुकी हो, समझ भी गई होंगी, मगर मैं सिर्फ इतना बताना चाहता हूँ कि मुझे ये शादी कैसे और क्यों कर करना पड़ी। इतना कहकर मैंने बम्बई में पेश आने वाले तमाम हालात इसे बता दिए। वो चुपचाप सुनती रही। प्लीज फरहत, मेरा साथ दो, मैं बहुत टूट चुका हूँ। मैं तुमसे भी इजहार नहीं कर सका, मगर फरहत मैं अपना हर लम्हा तुम्हारे नाम करना चाहता हूँ। बोलो, मैं भी जान से बात करूँ? क्या आपको यकीन है कि वो अनीता की मौजूदगी में मान लेंगी? इसने उल्टा मुझसे सवाल किया। आप ये सब कुछ इन्हें तो नहीं बता सकते ना? क्यों नहीं बता सकता? इन्हें दुख होगा और वो शायद ये यकीन भी ना करें कि ये अनीता नहीं ज्यूसा है। इसकी तुम दोनों फिक्र मत करो। आवाज दरवाजे के करीब से आई थी। अनीता दरवाजे से अंदर दाखिल हो रही थी। फरहत घबरा कर खड़ी हो गई, बाहर जाने लगी। ज्यूसा आगे बढ़कर इसके हाथ थाम लिए और बोली, फरहत तुम औरत हो, मेरा दुख समझ सकती हो, प्लीज मुझे गलत मत समझो। जिया तुम्हारा है और तुम्हारा रहेगा। इसके लिए मैं बड़ी से बड़ी कुर्बानी दे सकती हूँ। मुझे तुम भी इतनी ही प्यारी हो जितना खुद जिया, इसलिए कि इसके दिलो दिमाग में तुम बसती हो। बी जान से आज रात में बात कर लूंगी। फरहत ने सर उठाकर इसे देखा, इसकी आंखें भीगी हुई थीं। कहती हूँ कि मैं औरत हूँ, दुख समझ सकती हूँ, फिर भी मुझसे तोके रखती हो कि मैं तुम्हारे रास्ते में आऊंगी जिसे तुमने इतनी मुश्किलों से हासिल किया है, इसे तुमसे कैसे छीन लूं? मेरी फिक्र मत करो ज्यूसा, बस ये सब कुछ जो होता रहा और जो हो रहा है इसे ठीक कर दो। जिया को अजाबों से निजात दिला दो, यही मेरे लिए काफी है। ज्यूसा ने आगे बढ़कर फरहत को सीने से लगा लिया। फरहत रोती, मैं अजीब सी कैफियत में मुब्तला हो गया। मुझे पहली बार ज्यूसा से हमदर्दी महसूस हुई। यूं तो इसने अब तक के हालात की जो तफसील बताई थी, इसने मेरा दिल साफ कर दिया था, मगर फिर भी मैं रिस्क लेने को तैयार नहीं था। इसी रात मैंने वही ख्वाब देखा जो बचपन से देखता चला आया था। वही कब्रिस्तान था, वही सिया वैन थी और इसमें बाबा के साथ दूसरे दोस्त भी थे, मगर अब बाकी दोस्त यानी रॉबर्ट, पपास टेगो, जीनो पापा रेको और सूरन सिंह चारों वैन के करीब खड़े थे। सिर्फ बाबा आगे बढ़े। मैं वैसे ही दरख्तों की ओर से ने देख रहा था। अचानक बाबा मेरी तरफ रुख करके मुस्कुराए और उन्होंने अपने करीब आने का इशारा किया। मैं डरते डरते इनके करीब पहुंचा तो उन्होंने कहा, जिया बेटा, ज्यूसा ठीक कहती है, तुमने इसे जंजीर देकर अच्छा किया। आओ दूसरी जंजीर मेरे पास है, मैं रॉबर्ट से ले चुका था। आओ हम ये दोनों जंजीरें एलन के ताबूत में रख दें। फिर बाबा ने बड़ी आसानी से कब्र की तमाम मिट्टी हटा दी। मेरे सामने मुनकश ताबूत था। बाबा ने जब ताबूत खोला तो 16-17 साल की मासूम सी लड़की की लाश इसमें रखी थी। इसने सिया लिबास पहना हुआ था। ये नॉवेल कॉलबेल सदोम का बकिया हिस्सा पार्ट 32 में समाप्त फरमाए।